नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
स्थानीय तहको चुनावमा मतदानका लागि गाउँ फर्कनेको लर्को, सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ताको भनाई।
ढुक्क तरिकाले मैले जितेँ है भनेर चाहिँ अब सफलताको चाहिँ माला पहिरेर घरसम्म पुर्याइदिने काम गर्छ।
राजधानी सहित देशैभरका मतदान केन्द्रमा परिचय पत्र लिनेहरूको भीड भोलि पनि लिन पाइने। सरकारले देशभरका विद्यालयमा पनि सातामा 2 दिन बिदा दिने, वर्षे, हिउँदे र पर्व बिदा कटौती लगायतका सामग्रीका साथ उपस्थित भएका छौं।
वैशाख 30 गते हुने स्थानीय तहको चुनावका लागि गाउँ फर्कनेहरूको अहिले लर्को लागेको छ। विभिन्न कारणले शहरी क्षेत्रमा बसोबास गरिरहेकाहरू मतदानका लागि थाथलो फर्कन थालेका छन्। मतदानमा भाग लिनकै लागि राजधानी काठमाडौँ छाड्नेको संख्या पनि अत्याधिक बढेको छ। स्थानीय चुनाव आउन 2 दिन बाँकी रहँदा काम विशेषले काठमाडौँ बसेका नागरिक मत दिन गाउँ फर्किएका छन्। पछिल्लो केही दिन यता दैनिक हजारौंले उपत्यका छोडेको अनौपचारिक तथ्याङ्क छ। चुनावकै लागि 12 लाखले उपत्यका छोड्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन्। गंगबु स्थित राजधानीको नयाँ बसपार्कमा सांस्कृतिक पर्व दशैंमा नदेखिएको उत्साह अहिले चुनावका बेलामा देखिएको छ। विभिन्न राजनैतिक पार्टीले स्थानीय चुनावका लागि गृह जिल्ला जान चाहनेका लागि निशुल्क बस सुविधा दिएपछि बस पार्कमा मतदाताको ओइरो नै लागेको छ। मतदानकै लागि थाथलो जान लागेकाहरू नागरिक अधिकार गुमाउन नहुने पक्षमा छन्। अहिलेको भन्दा आगामी दिनमा सुधारका लागि पनि मतदान गर्नुपर्ने उनीहरूको धारणा छ। 5 वर्षपछि आफ्नो जनप्रतिनिधि चयनमा देखिएको मतदाताको उत्साहलाई लोकतन्त्र सबल बनाउने प्रमुख आधार मान्न सकिन्छ।
निर्वाचन आयोगले आजदेखि मतदाता परिचय पत्र वितरण शुरू गरेको छ। देशभरका मतदान केन्द्रहरूबाट आयोगले परिचय पत्र बाँड्न थालेको हो। परिचय पत्र वितरण भोलि पनि जारी रहने आयोगले जनाएको छ। आज राजधानी सहित देशैभरका मतदान केन्द्रमा परिचय पत्र लिनेहरूको भीड़ लागेको थियो। पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागि हो। तर मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो परिचय खुल्ने जुनसुकै कागजात देखाएर पनि मत दिन पाउने पनि निर्वाचन आयोगले जनाएको छ। मतदाता परिचय पत्र वितरणसँगै मत दिने तरिका पनि सिकाइरहेको आयोगले जनाएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको 80 ग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र खबाट मताधिकार प्रयोग गर्नुहुने भएको छ। प्रधानमन्त्री देउवा केही दिनदेखि गृह जिल्ला डडेलधुरामै रहनु भएको छ। गन्यापधुरामा कुल मतदाता संख्या 10,414 र 14 वटा ओडा मतदान केन्द्र रहेका छन्। यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको थियो। प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गर्नुभएको हो। उहाँको घर विद्यालयको पूर्वतर्फको मटेउला गाउँमा छ। उहाँको जन्मघर मटेला गाउँ र मतदान केन्द्रको बीचमा रुवा खोला नामको खोला पर्छ। यसै खोलाको नामबाट यस क्षेत्रको नाम रुवा खोला रहन गएको हो। खोला छेउको 80 ग्राम देवताको मन्दिर पनि छ। यसै मन्दिरको नामबाट विद्यालयको नामाकरण गरिएको हो। तत्कालीन अवस्थामा यो क्षेत्र 80 ग्राम गाविस थियो। 5 वटा गाविसलाई समेटेर गन्यापधुरा गाउँपालिका बनाइएको हो। डलधुरामा कुल मतदाता संख्या 90,119 रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जनाएका छन्। निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा 72 घण्टा अघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो। विशेष गरेर नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ। मधेस प्रदेशमा भयरहित मतदान गराउन सीमानाका बन्द गरिएको छ। देशभरिका मतदान केन्द्रहरूमध्ये मधेस प्रदेशमा रहेका 1,063 वटा मतदान स्थल र 2,099 मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजना अन्तर्गत काम गरिरहेको बताउनुभयो। उहाँले देशभरका सबै मतदान केन्द्रहरूमा म्यादी प्रहरी समेत गरी 1,65,000 भन्दा बढी फौज परिचालन गरिसकेको बताउनुभयो। प्रवक्ता केसीले निर्वाचनको क्रममा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च हिमाली भेगहरू र खुला सिमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाई गरिएको जानकारी दिनुभयो। प्रस्तुत छ प्रवक्ता केसीसँग गरिएको कुराकानी।
पर्सी मात्रै अब चुनाव हुन्छ, अब त्यो चुनावको लागि नेपाल प्रहरीले परिचालन गर्नुपर्ने सबै सुरक्षाकर्मीहरू परिचालन चाहिँ गरिसकेको अवस्था छ। नेपालभरका 77 जिल्लाहरूमा युनिफाइड सेक्युरिटी प्लानिङ अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान निकायका चाहिँ कम्पोनेन्टहरूमध्ये नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरू पनि तन्तयार अवस्थामा रहेको अवस्था छ।
तपाईँको सुरक्षा घेरा चाहिँ कस्तो हुन्छ मतदान स्थलमा?
सुरक्षा घेरा भनेको यो प्राविधिक कुरा हो। सुरक्षा मतदान स्थल र मतदान स्थल र मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरीको हो। त्यस कारणले मतदान स्थलमा र मतदान केन्द्रमा म्यादी प्रहरीहरूलाई समेत सहयोग लिएर नेपाल प्रहरीले मतदान स्थलको सुरक्षा, मतदान केन्द्रको सुरक्षा, मतपेटिकाको सुरक्षा, मतदान केन्द्रमा खटिने निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षा लगायतका कार्यहरू चाहिँ नेपाल प्रहरीले गर्छ।
अब यो विगतमा विभिन्न चरणमा निर्वाचन हुन्थ्यो, एकै चरणमा गर्दाखेरि यो सुरक्षा चुनौती कतिको छ, यसलाई चाहिँ कसरी म्यानेज गर्दै हुनुहुन्छ?
अब भिन्न भिन्न समयमा अब भिन्न भिन्न सुरक्षा चुनौती हुन्छन्। अब तात्कालीन अवस्थामा डिफ्रेन्ट प्रकृतिका केही राजनीतिक प्रकारका, केही भूमिगत प्रकारका, केही सशस्त्र समूहहरूको गतिविधिको कारण र केही राजनीतिक रूपमै बहिष्कार गर्ने गरी सार्वजनिक रूपमा आएका पम्प्रेट प्रचार प्रसारका कारणले त्यतिखेरका सुरक्षा थ्रेट थिए भने अहिले अब ती सुरक्षा चुनौती भन्दा भिन्न प्रकारका सुरक्षा चुनौतीहरू चाहिँ अहिले थपिएका।
भन्न खोजेको अहिलेको अवस्थामा राजनीतिक चुनौती भन्दा पनि अन्य कुराहरू हो,
अन्य भन्ने शब्दले जस्तो भौगोलिक विकटता, अब जस्तो तपाईँले सुनिराख्नु भएको छ नि, अब चुनावको दिन पानी पर्छ भन्दैछ, अब निर्वाचन आयोग र प्रहरीको चुनौती के थपिएको छ त भन्दाखेरि मतदानमा भएका मतपेटिकाको सुरक्षा चाहिँ पानीबाट कसरी जोगाउने भन्ने चुनौती थपियो क्या, कुरो बुझ्नु भएन? भनेपछि अब त्यो दार्चुलाको चाहिँ चाहिने पर्टिकुलर ठाउँमा ताब्लोजुङको ओलाङचुङकोलामा चाहिँ कर्मचारी कसरी पुर्याउने र मतपेटिका कसरी पुर्याउने भन्ने चुनौती भएर हेलिकप्टरबाट हामीले पुर्यायौँ। त्यस कारणले कुनै बेला हुने चुनौती र कुनै बेला हुने चुनौती फरक पर्छन्। त्यस कारणले गर्दाखेरि अहिलेको चुनाव चुनौती भनेका चाहिँ यी लगायत अब खुल्ला बोर्डर सिमाना छ, त्यस पछाडि गएर पर्टिकुलर ठाउँमा धेरै मतदाताहरू हुँदाखेरि पनि त्यसलाई व्यवस्थित गर्नको लागि चुनौती हुनसक्छ भनेदेखि, अब कतिपय ठाउँमा चाहिँ विभिन्न राजनीतिक दलहरूले जस्तो हिजो बेलुका रातिको 12 बजेदेखि चाहिँ मौन अवधि सुरु भएको छ, तर अब यो बेलामा कुनै राजनीतिक दलहरूले गर्ने गतिविधिहरू र आपसी हुन सक्ने सम्भावित झडप पनि चुनौतीहरू छन्। त्यस कारणले गर्दाखेरि यी कुराहरू सबै व्यवस्थित गर्नु चाहिँ अहिलेको प्राइम चुनौतीको विषय बनेको छ।
तपाईँसँग मैले कुराकानी गर्दै गर्दासम्मको अपडेट के छ? ती विभिन्न ठाउँमा कतै पैसा बाँडेका, कतै रक्सी बाँडेका कुराहरू पनि आइरहेछन्, त्यसलाई चाहिँ तपाईँहरूले कसरी म्यानेज गर्नुभएको छ, कसरी त्यसलाई नियन्त्रण गर्नुभएको छ?
अब प्रत्यक्ष रूपमा कसैले पनि यदि नेपाल प्रहरीलाई अथवा स्थानीय प्रशासनलाई अथवा निर्वाचन अधिकृतको कार्यालय अधिकृतलाई यदि कसैले चाहिने मतदाताहरूलाई प्रभावित गर्ने उद्देश्यले तपाईँले भने जस्तो अब आर्थिक लेनदेनको काम हुने अथवा कुनै पनि अरू जिन्सी चिजवस्तुहरू बाँडेको सूचना आयो भनेदेखि त्यस्ता व्यक्तिहरूलाई चाहिँ नेपाल प्रहरीले अब तत्काल चाहिने अब नियन्त्रणमा लिने र आवश्यकता अनुसार कानुन कार्वाही गर्ने प्रक्रिया चाहिँ सुरु गरेको छ। तर अहिले त्यस्तरी यहाँले भने जस्तो गरेर ठ्याक्कै डाटामा आइसकेको अवस्था छैन। अब तर यदि हुने अवस्था सिर्जना भयो
भनेको छिटफुट ठाउँमा चाहिँ त्यो कुराहरू भइरहेछ होइन, तपाईँहरू सक्रिय हुनुहुन्छ?
नेपाल प्रहरी आफ्नो काममा सुरक्षित दर्पचित्त भएर लागेको अवस्था छ, तर अब अहिलेसम्म त्यस्ता गुनासाहरू चाहिँ आएको छन्।
अब सँगसँगै हाम्रो खुल्ला बोर्डरको कुरा तपाईँले अघि थोरै जोड्नु भएको थियो, अब अहिले त त्यो नाकाहरू पनि सिल भएको छ 72 घण्टाका लागि। सँगसँगै तपाईँहरूले यो सुरक्षा चुनौतीको यो वर्गीकरण गर्दै जाँदा संवेदनशील अति संवेदनशील भनेर छुट्याउनुहुन्छ नि मतदान केन्द्र जिल्लाहरू, त्यसलाई चाहिँ तपाईँहरूले कसरी वर्गीकरण गर्नुभएको छ?
अब यो भनेको चाहिँ हामीले अब केही शर्तहरू छन् जसले गर्दाखेरि हामीले तोक्नुपर्छ विगतको अब चुनावहरूमा त्यहाँनिर चाहिने कस्ता किसिमका गतिविधि भएको थियो, राजनीतिक रूपमा राजनीतिक दलहरू बीचमा आपसी प्रतिस्पर्धाका नाममा शान्ति सुरक्षालाई खलल पुर्याउने गतिविधि भएका थिए कि थिएन, नम्बर वान। नम्बर टू, अब त्यहाँनिर कस्तो किसिमको चाहिँ समूह छ अथवा कुनै आपराधिक समूह अथवा अन्य निर्वाचनलाई नै भाल्ने किसिमको समूह पो सकिरहेछ कि त्यसलाई पनि आधार मानेर, र अर्को कुरा भनेको चाहिँ कस्तो त भन्दाखेरि तपाईँको निर्वाचन को दृष्टिकोणले अब मतपेटिका लाँदा लैजाँदा अब बाटामा चाहिँ पर्न सक्ने आइपर्न सक्ने जोखिम र चुनौतीहरूलाई पनि मध्यनजर गरेर चाहिँ अब स्थानीय जिल्ला शान्ति सुरक्षा समितिले चाहिँ नि अति संवेदनशील संवेदनशील र सामान्य भनेर वर्गीकरण गरेको छ, जहाँ तत्काल प्रहरीको पहुँच पुग्न सक्छ त्यस्तो ठाउँलाई सामान्य, जहाँ तत्काल प्रहरीको पहुँच पुग्न सक्दैन सुरक्षा चाहिने अब थ्रेट बढ्न सक्छ त्यसलाई अति संवेदनशील भनेर मानेर वर्गीकरण गरेको अवस्था छ।
संख्या डाटामा छ?
डाटामा छ, डाटामा अलग अलग अब अति संवेदनशील
प्रदेश वाइज अलिकति प्रश्न पार्दिनु नाम श्रोताहरूलाई यस बारेमा जानकारी होस्।
अब छ 2900 भन्दा बढी अति संवेदनशील छन्, 4400 भन्दा बढी चाहिने संवेदनशील छन्, 3300 भन्दा बढी सामान्य भनेर हामीले मतदान केन्द्रहरू चाहिँ निर्धारण गरेको अवस्था।
तर सँगसँगै तपाईँहरू सुरक्षाकर्मीहरूमाथि पनि विपक्षीहरूले के भन्ने गर्छन् भने राज्य शक्ति र राज्यप्रति अलि बढी आकर्षित हुन्छन्, त्यसले गर्दा चुनाव प्रभावित पार्नका लागि केही खेलहरू हुन्छन् केही गेमहरू हुने गर्छन् भन्ने एउटा आरोप लाग्ने गर्छ सुरक्षाकर्मीमाथि। तपाईँहरूले काम गरिराख्दै गर्दाखेरि ती आरोपहरू लाग्दा सुरक्षा निकायको मनोबल कस्तो हुन्छ?
हामीले त्यसरी लागेको अनुभूति गरेका छैनौँ, अब हामीलाई लगाउनु पर्ने कुनै कारण पनि छैन र लगाउनु भएको अवस्था पनि छैन। अब ताब्लेजुङको मान्छे डोल्बामा गएर थिए चाहे जागिर खाएको छ, उसलाई आरोप दिन लगाउनु परेन, ऊ डोल्बै बस्न इच्छा गर्छ, त्यस कारणले गर्दाखेरि त्यो अब मिथ्या आरोप अब काल्पनिक र झुटा आरोपहरू मात्रै हुन् तिन, वास्तवमा चाहिँ त्यसले केही फरक पर्दैन।
अब मतदान 30 गते त्यसभन्दा पछाडि मतगणनाको प्रक्रिया सुरु हुन्छ, त्यस पछाडि चाहिँ तपाईँहरूले गर्ने कामहरू के हुन्? अब त्यो मतगणना हुँदै गर्दाखेरिका कुराहरूलाई पनि त तपाईँहरूले एड्रेस गर्नुपर्ने हुन्छ।
एड्रेस छ, अब चाहिने मतदान भइसकिसकेपछि मतपेटिकाको सुरक्षा, मतपेटिकालाई सुरक्षित साथ मतदान केन्द्रमा लैजाने र मत काउन्ट गर्ने ठाउँसम्म लैजाने, मत चाहिने गणना हुने ठाउँको सुरक्षा, मतदान मत काउन्ट हुने ठाउँको चाहिने मा आवश्यकता अनुसार चाहिँ प्रहरी वा प्लेन क्लोथमा परिचालन गर्ने, मत काउन्टर भइसकिसकिसकेपछि जित्ने र हार्ने दुइटै उम्मेदवारहरूको सुरक्षा प्रदान गर्ने, जित्ने उम्मेदवारहरूको चाहिँ चाहिने अब सभा सम्मेलन जुलुस जे जे हुन्छ त्यसमा चाहिँ चाहिने सहभागी भएर प्रहरीले सुरक्षा प्रदान गर्ने, हार्नेलाई पनि चाहिँ चाहिने कुनै पनि किसिमको अब शान्ति सुरक्षालाई असर नपरोस् भनेर उहाँहरूलाई पनि सुरक्षा गर्ने, र उहाँहरूलाई चाहिँ चाहिने ढुक्क तरिकाले मैले जिते है भनेर चाहिने अब सफलताको चाहिँ माला पहिरेर घरसम्म पुर्याइदिने काम गर्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसी, सहकर्मी मुक्ति बाबु रेग्मीसँग कुराकानी गर्नुहुँदै।
नेपालका शैक्षिक संस्थामा पनि हप्तामा 2 दिन बिदा दिइने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हप्तामा 2 दिन बिदा दिने निर्णय गरेको हो। शैक्षिक पात्रो प्रभावित हुन नदिन हप्तामा 2 दिन बिदाको साटो हिउँदे बर्खे र पर्व बिदा कटौती गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको जानकारी दिनुभयो। आज बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ 1 गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। उहाँले हप्तामा 2 दिन बिदा गर्दा 5 दिन 10 देखि 4 बजेसम्म समय कायम हुने पनि बताउनुभयो। शुक्रबार आधा दिनको सट्टा पूरा दिन हुने पनि उहाँले बताउनुभयो। हिउँदे बर्खेर र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम 30 दिनसम्म बिदा दिन सकिने उहाँले बताउनुभयो। यसअघि हिउँदे वर्षे र पर्व बिदा गरी 45 दिन स्थानीय बिदा 5 दिन दिने व्यवस्था रहेको थियो। हिउँदे बर्खे बिदा गरी 45 दिन र स्थानीय पर्व बिदा 5 दिन गरी 50 दिन बिदा पाउने व्यवस्था रहेको छ। यी बिदालाई कटौती गरी वार्षिक 30 दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने जानकारी पनि उहाँले दिनुभयो।
अब एउटा विदेशको प्रसंग। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ पाकिस्तान मुस्लिम लिगेन पीएमएलएनका अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको स्थानीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएलएन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ। स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले जनाए अनुसार नवाज शरीफले केही महत्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ, जसमा पीएमएलएनले ठूलो निर्णय लिने अपेक्षा गरिएको छ। लन्डनमा मीडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन्। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् 2019 स्वास्थ्य समस्या देखाउँदै लन्डनमा बस्दै आएका छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्रीले स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाईलाई लम्ब्याउन माग गरेका छन्। नवाजका अनुसार पाकिस्तान तहरिक ए इन्साफ पीटीआईको सरकारले पाकिस्तानलाई गहिरो आर्थिक संकटमा छोडेको थियो। बैठक राति 8 बजेमा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउस स्थित कार्यालयमा हुने बताइएको छ। गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीसँग पनि भेट गरेका थिए, जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू मुक्ति बाबु रेग्मी, टोमराज मेहतासँगै म दीपक जोशी पनि विदा हुन्छु। नमस्ते।